أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، حبيبي إله العالمين، أبي القاسم محمد. وعلى آل بيته الطيبين الطاهرين المعصومين المظلومين، صيما بقية الله في الأرضين، روحي وأرواح العالمين له الفدا، ولعنة الله على أعدائهم أجمعين. اللهم لعن أول ظالم ظلم حق محمد وآل محمد، وآخر تابع له على ذلك. اللهم لعن الإصابة التي جاحدت الحسين وشايعت وبايعت وتابعت على قتله. اللهم لعنهم جميعا. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. أما بعد، فقد قال سبحانه وتعالى في كتابه المجيد، بسم الله الرحمن الرحيم: لقد كان لكم في رسول الله أسوة حسنة. recite salawat. First of all, we are thankful to Allah Subhanahu wa Taala who give us the opportunity to gather here to commemorate the shahada and martyrdom of our fourth Imam, Imam Sajjad alayhi salam. The messenger of Karbala. Before starting my majalis, I just want to share a few points with you, and then inshallah I will go to the topic of my majlis. First of all, I want to tell you that the language of this majalis will be inshallah in Urdu, but just for the respect of those people who do not understand Urdu, I will try to summarize the points which I will discuss in that majlis, either in the beginning or at the end, so that inshallah those who are attending these majalis, especially the youth and the kid, so that they can understand the topic of this majlis. Secondly, there is a request to the people who shared these majalis on the social media, Facebook, wherever, the different medias. This topic which we are supposed to discuss is a complicated topic, and I think that we have to look at the seerah of all the masumin, especially the seerah of Imam Sajjad alayhi salam, in a holistic and a comprehensive way. If you just go and look at one event which took place in the life of Imam Sajjad alayhi salam or any other Imam alayhi salam, it will not able to guide us in a proper way. So if we want to understand it, we have to understand the whole life of Imam Sajjad, and after that we can implement it in our personal life or in the society. So this is my just request, that if you want to share something, try to be more careful, that do not present Imam Sajjad in a way that will not picturize the true picture of Imam Sajjad. So inshallah, I am hopeful that you will listen to all these five majalis, and then after that we will able to picturize the true picture of Imam Sajjad, and on the basis of that inshallah he will be the uswa and the role model for all of us individually and on the society level. The next request and the next point I want to share is that definitely the seerah of Imam Sajjad or any seerah, this topic is a bit academic topic. So maybe during these majalis you will feel that there is no Nara Haidari, no Salawat and all this stuff. But inshallah, I will try to, I hope that you will be attentive and try to understand that this is an academic topic and we have to have a deep understanding of the seerah of Imam Masumin alayhi salam, so that it will be helpful. Otherwise, just right now, we have a, maybe we have a superficial knowledge of our Imam and we think that we know something. Sometimes I feel that we are right now in the state of jahl murakkab. We are in a form of ignorant, that we do not know that we are ignorant about the seerah of Imam Masumin alayhi salam. We feel, it seems to us that we know everything. We know the history of our Imam alayhi salam. We know the seerah of our Imam alayhi salam. But in reality, we do not know anything. Okay, so we have to understand and we have to make clear for ourselves that we do not know anything and we have to understand the seerah of our Imam from the scratch. So that in that way we can understand the seerah of Imam Masumin. Otherwise, if every time we feel that, okay, we know the Imam alayhi salam, for example, for Imam Sajjad, we normally know that, for example, Imam Sajjad alayhi salam was like in our society in Pakistan, India, we know that he is a bimar, okay? He was an ill person. So he spent his whole 35 years just crying on Imam Hussain alayhi salam. He didn't know anything. But just want to mention you that the life of Imam Sajjad alayhi salam is one of the critical period in the history of Imam Masumin alayhi salam. Why I am saying like this? Just imagine that when the imamat of Imam Sajjad start, it is right after the shahadat of Imam Hussain alayhi salam. So at that time was the worst condition of the tashayyu at that time. Everybody was killed. Every person who is the lover of Imam Hussain alayhi salam was killed at the time. Just Imam Sajjad was the only male who left in Bani Hashim. Okay? So that was the worst condition for the tashayyu at that time. And what is the golden period of tashayyu? Can you name the golden period of tashayyu? That was the period of Imam Muhammad Baqir and Imam Jafar Sadiq alayhi salam. So you imagine that Imam Sajjad is living between the dark age and the golden period. So he take the tashayyu from this dark age towards that golden period. How come? What happened? What did Imam Sajjad did at that time so that he can bring this drastic change in the history of tashayyu? So we have to understand that specific period. And that is one of the, I'm saying that this is one of the most critical period in the history of Imam Masumin alayhi salam, and we have to understand in depth so that we can know that what is the Imam Sajjad alayhi salam seerah and how we can implement it in our personal life. These are the few points I want to mention before starting my speech, and I am hopeful by understanding the importance of that topic you will be with me and you will try to understand in depth the seerah of Imam Sajjad alayhi salam. But in the beginning, I just want to make a disclaimer that when I'm explaining the seerah of Imam Sajjad, on one hand, it is one of the most important topic of the seerah of Imam Masumin. On the other hand, it is one of the least discussed topic in the books of history and in our society right now. So definitely, you have to work hard, you have to be attentive towards it, and inshallah, I will try my best. But on the other hand, because I'm a student of the Hawza Ilmiya, I'm not a alim-e-deen or not a expert in the history, so definitely I will try to convey the expert opinion in this, and I will try to convey the seerah which is written by, for example, Shahid Mutahiri, for example, Ayatollah Sayyid Ali Khamenei, for example, Shahid Baqir Sadr. They have written something about the seerah of Imam Sajjad alayhi salam. I will try to convey that message towards you, and inshallah we will together, we will try to understand the seerah of Imam Sajjad alayhi salam. After that, we will try to understand the era of Imam Sajjad so that we can find out that what are the teachings of Imam Sajjad we can implement in our daily life, both in the individual basis and on the basis of the society and the community. Please recite a salawat. Inshallah, today we will discuss about the importance of history, the true and the right definition or the precise definition of the seerah. What is the definition of seerah? What is the place of seerah in Islamic sciences? How much seerah is important in Islamic sciences? And what is the right way to read seerah? So these are the few questions. We'll try to answer these questions in today's majlis. And inshallah, if we able to pass these preliminary questions in this today's session, then inshallah from tomorrow's majlis we will directly start the seerah of Imam Sajjad. Otherwise, inshallah, we'll continue with this preliminary discussions inshallah by tomorrow. Okay, so I'm changing my tone to Urdu, and inshallah I will discuss this majlis in Urdu, and then afterwards if I need I will discuss some of the summary in the English. Please recite a salawat. Azadaran Imam Hussain, tariq, history, insani takamul ko samajhne ke liye ek ahem tareen wasila hai. Ye wo ilm hai ki agar main aur aap dikkat ke saath is ilm ka mutala karein, ki main shayad chand riwayat aur ayat ke samne saath aapke samne pesh karne ki koshish karunga, ki aime alaihi salam ne khud quran ne kis qadar taqeed ki hai tareekh ka mutala karne ki, history ko padhne ki. Ye wo anmol khazana hai ki jiske andar وہ پرنسپلز چھپے ہوئے, وہ اصول چھپے ہوئے, وہ سنت الہی چھپی ہوئی ہیں, کہ اگر میں اور آپ اس کو درک کر پائیں, اگر میں اور آپ ان پرنسپلز کو ایکسٹریکٹ کر پائیں, تو میں اپنی آئندہ زندگی کو اور بہتر طریقے سے گزار سکتا ہوں. مجھے یہ سمجھ میں آ سکتا ہے کہ مجھے کیسے زندگی گزارنی ہے, زندگی گزارنے کا ڈھنگ کیا ہے, کیوں ایسا ہوا کہ فرد یا امتیں یا قومیں یا نیشنز تاریخ کے اندر فنا ہو جاتی ہیں, تباہ ہو جاتی ہیں. وہ خداوند عالم کا وہ حقیقی راستہ جو کمال کا راستہ تھا اس کو طے نہیں کر پاتی ہے. جب انسان تاریخ کے ان مطالب کا مطالعہ کرتا ہے, اس کو حاصل کرتا ہے, ان سے درس حاصل کرتا ہے, اس سے عبرت لیتا ہے, تو در حقیقت وہ اپنا آئندہ کو روشن کر رہا ہوتا ہے کہ مجھے اپنے مستقبل کس طرح سے گزارنا ہے, مجھے مستقبل کا راستہ کیسے طے کرنا ہے جو قوموں کے کمال کا باعث بن سکتا ہے. لہٰذا آپ جب قرآن کریم کا مطالعہ کرتے ہیں, جب تاریخ کا ذکر کیا جاتا ہے, تو فقط قرآن کی قرآن میں موجود تاریخ کے واقعات داستانی نہیں ہیں, فقط ہسٹوریکل فیکٹس نہیں ہے جس کو سن کے آپ اور میں سن کے خوشی کریں یا غم کریں, بلکہ یہ حقیقت وہ درس ہیں جو مجھے آپ کے لیے خداوند عالم نے بیان کیے ہیں, کہ جس کے ذریعے سے میں اور آپ اور یہ تمام قومیں اپنے لیے مستقبل کو طے کر سکتی ہیں. لہٰذا آپ قرآن کے کئی تاریخی واقعات کے بعد اس جملے کو بار بار پڑھتے ہوں گے, فاعتبروا یا اولی الابصار, عبرت لو اے وہ لوگوں کے جو صاحبان بصیرت ہے. کبھی قرآن کہتا ہے ان فی ذالک العبرت لاولی الابصار, ان قصوں کے اندر خداوند عالم نے عبرتیں رکھی ہیں ان لوگوں کے لیے جو صاحبان بصیرت ہیں, جو دل کی آنکھیں رکھتے ہیں, جن کی دل اب تک بیدار ہیں, اور ان واقعات کے ذریعے سے ان حقائق کو جاننے کی کوشش کرتے ہیں, ان پرنسپلس کو جاننے کی کوشش کرتے ہیں, کہ جس کے بعد وہ اپنی زندگی گزارنے کے اصول حاصل کرتے ہیں. فقط امام علی علیہ السلام کا ایک لیٹر جو امام علی علیہ السلام نے امام حسن مشتبہ علیہ السلام کو لکھا, ایک بار درود بھیجے محمد علی محمد, اس کے چند جملے میں آپ کے سامنے پیش کرتا ہوں, جس سے آپ کو سمجھ میں آتا ہے کہ میرا مولا اس وصیت نامے کے اندر, میرے مولا کے دو وصیت نامے نہج البلاغہ کے اندر موجود ہیں. ایک وہ وصیت نامہ تھا جو امام علی علیہ السلام نے آخر وقت میں 19 رمضان کو ضربت لگنے کے بعد وصیت نامہ کہا تھا, جس کے ہر جملے کے بعد مولا کے بارے میں بعض روایات کے مطابق مولا بیہوش ہوتے جاتے تھے, مولا جملہ کہتے جاتے تھے اور بیہوش ہو جاتے تھے. یہ وہ وصیت نامہ ہے جو مولا کا بہت نہج البلاغہ کے طولانی ترین لیٹرز میں سے ہے, سب سے زیادہ طولانی لیٹر جس کو کہا جاتا ہے. ایک مولا کا وہ لیٹر ہے کہ جو مولا نے مالک اشتر کو لکھا تھا, یہ وہ لیٹر ہے کہ جو مولا نے خود امام حسن مشتبہ کو بے عنوان وصیت, امام نے جو ہے وہ وصیت کی ہے اپنے بیٹے امام حسن مشتبہ. اس وصیت نامے میں میرا مولا جو شروع کرتا ہے کہ یہ ایک ایسے شخص کی طرف سے ہے, من ولدن فان, ایک ایسے باپ کی طرف سے اپنے بیٹے کو لکھا جا رہا ہے کہ جو فنا ہونے والا ہے, جس کی موت نزدیک ہے. جنگ صفین کے بعد میرا مولا اس وصیت نامے کو اپنے بیٹے کے لیے بیان کرتا ہے. इस वसीयत नामे के अंदर मेरे मौलाना ने जिस टॉपिक के ऊपर सबसे ज़्यादा ताकीद की है वो है हिस्ट्री, वो है तारीख, के अपने बेटे को ख़ास तौर पे कहा है कि हसन, मेरे बेटे हसन, तारीख का मुताला करते रहना, तारीख में रहने वाली उम्मतों के वाक़यात का मुताला करना और उससे अपने लिए इबरत लेना। मेरा मौला कहता है कि अपने कल्ब के लिए वज़क्किर बिमा असाबा मन कान क़ब्लका मिनल अव्वलीन, अव्वलीन कौमों में से, गुज़श्ता कौमों में से जो कौमें गुजर चुकी हैं उनके वाक़यात का मुताला करो। वसरफ़ी दिया रहीम व आसारहिम, और उनके आसार के अंदर, उनके शहरों के अंदर, उनके मुल्कों के अंदर जाओ और सैर करो। कुरान के अंदर जब ये आता है सीरू फिल अर्थ, जाओ दुनिया की सैर करो। एक सैर होती है जिसको हमारे यहाँ पर इस वक्त वेस्टर्न सिविलाइजेशन में खास तौर पर टूरिज्म के नाम से याद किया जाता है। टूरिज्म इस वक्त दर हकीकत इबरतें लेने के लिए नहीं है, बल्कि इंसान को हकाइक से दूर रहने के लिए, रियलिटीज़ को फरामोश करने के लिए। कहा जाता है कि आप पूरी ज़िंदगी के अंदर जब थक जाते हैं, वाकयात से, हालात से परेशान हो जाते हैं, तो जाएँ दुनिया की मुख्तलिफ मकामात की सैर करें, वहाँ पर फहाशी और अय्याशी करें और इन तमाम वाकयात को भुला दें। टूरिज़म, सैर, दुनिया के दीगर मकामात की ज़्यारत करना कुरान की नज़र में, इस्लाम की नज़र में इबरत के लिए था कि इंसान जाए उन कौमों का मुताला करे और देखे कि खुदावंद आलम ने इन कौमों के साथ क्या किया जिन्होंने खुदा का इनकार किया, और जो लोग खुदा के मुती से, उनके साथ खुदावंद आलम ने क्या काम अंजाम दिया। लिहाजा मेरा मौला अपने बेटे हसन को ये कह रहा है, हसन अलैहिस्सलाम को ये कह रहे हैं कि बेटा तारीख के कौमों का मुताला करो, उनके शहरों का ज़्यारत करो, जाओ और देखो खुदावंद आलम ने उन कौमों के साथ क्या किया, इबरत लो अपने लिए। एक तरीक़ेकार ये था इंसान जिस्मानी तौर पर फिज़िकली जाए उन मकामात की ज़्यारत करे, और एक तरीका ये था किताबों की सूरत में तारीख जो मेरे और आपके सामने नकल हुई उसका मुताला करे और इन वाक़ियात से अपने लिए इबरत हासिल करे। फिर मेरा मौला कहते हैं वनज़्ज़लु फ़इन्नकुम तजिदुहुम क़दिन क़तलू अनिल अहब्बति वहल्लु दियारल ग़ुरबा, तुम इस बात को देखोगे किस तरह से खुदावंद आलम ने इन लोगों ने अपने शहरों को छोड़ा और दियारे गुरबत का इस दियार से जो है इस शहर से अपने आप को गुरबत की किसी और दुनिया के अंदर जो है मुंतकिल हो गए, ये शहर जो है तना छोड़ दिए। और फिर इसके बाद मेरा मौला एक एक करके इन चीज़ों को जिक्र करता है, लेकिन इसके बाद मेरा मौला जो आखिरी जुमला कहता है कि इस कदर मुताला करो तारीख का, ये जुमला बहुत इंपॉर्टेंट है। मेरा मौला कहता है कअन्नका अन क़लीलिन कद सिरता कअहदिहिम, इस कदर तारीख का मुताला करो जैसे तुम उनमें से एक हो जाओ, जैसे तुमने उनके साथ ज़िंदगी करी है, तुम उनके साथ हयात में उनके साथ शामिल हो। यानी मैं कि जो 50 साल ज़िंदगी करने वाला हूँ, मैं जो 40 साल ज़िंदगी करने वाला हूँ, जब मैं तारीख का मुताला करता हूँ, कौमों की हिस्ट्री का मुताला करता हूँ, तो मैं अपनी लाइफ को एक्सपेंड कर रहा होता हूँ। मैं 40 साल ज़िंदगी नहीं कर रहा, तो मैं 400 साल ज़िंदगी कर रहा हूँ, तो मैं 4000 साल अपनी ज़िंदगी को एक्सपेंड कर सकता हूँ अगर मैं तारीख में रहने वाली कौमों की तारीख का मुताला करूँ सही मानों में और उससे दर्स हासिल करना शुरू करूँ। हम अपनी ज़िंदगी में क्या करते हैं, मैं अपने एक्सपीरियंस से सीखता हूँ। जो लोग बूढ़े होते हैं, जो लोग ओल्ड एजेस में होते हैं, हम एक बच्चों को हम क्या कहते हैं कि हम उनके एक्सपीरियंस से आप इस्तेफादा करें, उन्होंने जो कुछ सीखा है, दर हकीकत आप दोबारा से उन्हीं मतलब उन राहों पर ना चलें बल्कि उनके तजुर्बे से इस्तेफादा करें और अपने लिए जो है वो बहुत तेज़ी के साथ आप उस एक्सपीरियंस से इस्तेफादा करके बहुत तेज़ी के साथ आप आगे बढ़ सकते हैं। तारीख भी इसी तरह से, तारीख भी वो दरसगाह है, वो यूनिवर्सिटी, वो दानिशगाह है कि अगर मैं और आप उसका सही मानों में मुताला करें तो हम ये काम को अंजाम दे सकते हैं कि उस एक्सपीरियंस से फ़ायदा हासिल करें और अपने लिए दर्स लें ताकि हम जो है वो कदम आगे बढ़ाएं। इसके बाद मेरा मौला खुद कहता है कि इमाम हसन अलैहिस्सलाम को कि बेटा ये बात तो मैंने तुम्हें वसीयत कर दी कि तुम तारीख का मुताला करो, मैं अली अलैहिस्सलाम अपने बारे में अब बताते हैं कि मैं अली अलैहिस्सलाम इन्नी व इन लम अकुन उम्मिरतु उम्र मन कान क़ब्ली वक़्त नज़र तो फ़ी आमाली। मेरा मौला कहता है कि ए हसन, मैं तुम्हें अपने बारे में बताता हूँ कि मैंने तारीख के कौमों के साथ ज़िंदगी नहीं की, मैंने कौम आद और कौम समूद और इन तमाम कौमों के साथ ज़िंदगी नहीं की, लेकिन मैंने इनके हालात का मुताला किया, मैंने उनके साथ ज़िंदगी गुजारी, धरक उनके अखबार के बारे में कोशिश की, हत्ता उत्तो का अहदिम, यहाँ तक कि वही मेरा मौला जो इब्तिदा के जुमले में कहता कि अगर तुम तारीख का मुताला करोगे तुम उन जैसे हो जाओगे, उनमें से एक हो जाओगे। मेरा मौला कहते हैं मैंने ये किया है, ये अली की सीरत है। अली कहते हैं मैंने ये किया है, मैंने तारीख का मुताला किया है, मैंने हिस्ट्री को स्टडी किया है और मैंने इतना स्टडी किया है कि मैं उनमें से हो गया हूँ। बल्कि मेरा मौला कहता है बल कानी बिमन तहा इलैया मिन उमूरिम कद उम्र तो मा अव्वलिम इला आखिरिम, यहाँ तक कि मैंने आदम से लेकर आखिर तक की तारीख को इस तरह से मुताला किया है जैसे मैं अव्वल तारीख से लेकर आज तक जिंदा था, मैं अली अलैहिस्सलाम जिंदा हूँ, इस तरीके से तारीख को समझा और अब अली अलैहिस्सलाम कहते हैं कि मैं इस पूरी चीज़ जो मैंने मुताला की उसका निचोड़, उसकी समरी, उसका खुलासा इन अ नटशेल मैं तुम्हें इस वसीयतनामे में दे रहा हूँ। इमाम हसन को कहते हैं कि मौला कि मैं अली अपना सारा तजुर्बे का निचोड़, अपनी सारी समरी जो है वो इस वसीयतनामे में तुम्हें दे रहा हूँ ऐ मेरे बेटे हसन। ये सिर्फ इमाम हसन के लिए वसीयत नहीं है, ये वसीयत डायरेक्टली इमाम हसन के लिए, लेकिन ये सारा तजुर्बा मेरे मौला ने हम सब के लिए दिया है। अफसोस ये कि इस कीमती ख़जाने से मैं और आप सही मानों में इस्तिफादा हासिल नहीं कर पा रहे। ये ख़जाना कि जो सहीफ़े सज्जादिया की सूरत में, ये ख़जाना जो उसूल काफ़ी की सूरत में, ये ख़जाना जो नहजुल बलागा की सूरत में, ये ख़जाना के जो उस ख़जानों का मंबा की जो कुरान की सूरत में और आपके दरमियान मौजूद है, वह हम जैसे नाअहल वारिसों के हाथों में ज़ाया हो रहा है, जिनको इनकी कद्र कीमत का एहसास नहीं है। हम वो जवाहिर नहीं हैं कि जो एहसास कर सकें कि ये कितने कीमती हीरे हमारे पास मौजूद हैं, हम उनको कौड़ियों के दाम में फरोख कर रहे हैं। उस बच्चे की तरह जो शायद कोई हीरा उसके हाथ में दिया जाए तो अपनी गली में जाए उससे पत्थर की तरह एक दूसरे को मार के खेल रहा होगा उससे। हम वो काम कर रहे हैं इन ख़जानों के साथ, इन हकीकतों के साथ, इन रियलिटीज़ के साथ, वो कि जिसके अंदर हकायक को जिक्र किया गया था, मैं और आप इस तरीके से जो है उसको ज़ाया करें। खुदावंद आलम से दुआ ये कि हमें सही मानों में तारीख को और इन ख़जानों को कि जिसके अंदर तारीख के वाक़यात को जिक्र किया गया, पढ़ने समझने उसके मुताबिक अपनी ज़िंदगी गुजारने की तौफीक अता फरमाए। ख़ास तौर पर तारीख़, जैसे मैंने आपने कहा हिस्ट्री, जब मैं और आप उसका मुताला करते हैं तो मेरे और आपके लिए इबरत है। मैं और आप इन तारीख के की विंडो के थ्रू जब तारीख का मुताला करते हैं, हिस्ट्री को देखते हैं, उसमें झांक कर देखते हैं, तो उसमें मौजूद हकायक मेरे और आपके लिए इबरत का बायस बनते हैं। लिहाजा मेरा मौला एक खुतबे के अंदर, खुतबा नंबर 182 के अंदर बहुत खूबसूरत जुमले कहता है। मेरा मौला कहता है कि وَإِنَّ لَكُمْ فِي قُرُونِ السَّالِفَ لَعِبْرَةٌ, मेरा मौला कहता है जब तुम माजी के सेंचुरीज का मुताला करना शुरू करते हो तुम्हारे लिए इबरत है। क्यों इबरत है? मेरा मौला कहता है कि जाओ देखो أَيْنَ الْأَمَالِقَ وَابْنُ الْأَمَالِقَ أَيْنَ فَرَائِنَا وَأَبْنَاءُ الْفَرَائِنَا, जाओ देखो मुझे बताओ तारीख के इन हिस्ट्री के उन खजानों के अंदर, उन तारीख के हकाइक के अंदर मुझे बताओ कि अमालिका के जो ख़ास कौम थे हज़रत नूह के औलाद में से, वो लोग कहाँ पर हैं? वो कि जो खुदाई का दावा करते थे वो कहाँ पर हैं? वो फिरौन और फिरौन के फर्जंद कहाँ पर हैं कि जो खुदाई का दावा करते हो ये कहते थे कि अनल हक अना रब्बुकुम अला, मैं तुम्हारा परवरदिगार हूँ? ये जो सब दावा करते थे वो तारीख के अंदर कहाँ मौजूद है? जाओ और तहरीक करो, तहकीक करो, मुताला करो, जाके फिर इस बात को ऐलान करो कि वो लोग कि जो खुदा के मुकाबले में खड़े हुए थे वो आज कहाँ हैं तारीख के अंदर, उनका नामो निशान कहाँ है? फिर मेरा मौला कहता है ना असाबुल मदाइन रस, एक और कौम का जिक्र करने के बाद कहता है वो कौम की जो अल्लज़ी क़त्लुन नबियीन, जिन्होंने अंबिया को कत्ल किया, वतफ़ु सुनन मुरसलीन, अंबिया की सुन्नतों को ज़ाया किया, व हब्बु सुनन जब्बारीन, और जब्बारीन ज़ालिमों ओप्रेशन की हुकूमत को जो है अपने ज़माने में कायम किया, कहाँ है उनका नामोशान? कहाँ है वो लोग कि जो इस बात का ऐलान करते थे और आज तारीख के इन हकायक के अंदर, इस हाल के अंदर मुझे बताओ कि उनका नामो निशान कहाँ पर है? इसके बाद मेरा मौला कहता है कि मुझे बताओ कहाँ है वो लोग एनल लजी सारू बिल जूश। अब थोड़ा सा इन कलमात को आज की दुनिया में भी तर्जुमा करते जाएं, आज के ज़माने के फिरौनों का भी मुताला करते जाएं। मेरा मौला कहता है कहाँ है वो लोग कि जो अपनी फ़ौजों को मुख्तलिफ इलाकों में लेके जाते थे, वह हजमु बिल उलूफ, और हजारों लोगों को कत्ले आम किया करते थे, वास करुल असाकिर व मदनु मदाइन, जो बड़ी बड़ी फौजें तैयार करते थे, जो एटम बम बनाते थे, जो न्यूक्लियर पावर तैयार करते थे और शहरों को आबाद करते थे, शहरों को आबाद करते थे यानी अपने शहर बनाते थे और लोगों के सामने एक ऐसा जलवा पेश करते थे कि लोग इम्प्रेस हो जाते थे उनकी सिविलाइजेशन से कि मसलन क्या तरक्की याफ्ता कौम है, और ये फ्रीडम के नाम पर पूरी दुनिया के अंदर जाके अपनी लश्करों को लेकर जाते थे कि हम आज़ादी लेकर वहाँ पर जा रहे हैं, हम डेमोक्रेसी लेकर वहाँ पर जा रहे हैं, और वहाँ पर जाकर अपने जुल्म सितम का शिकार करते थे लोगों को। मेरा मौला कहते हैं कि कहाँ हैं वो लोग? और आज के फिरौन भी ये बात सुन लेंगे, आज जो अपनी फिरौनियत का दावा कर रहे हैं, इंशाल्लाह बहुत जल्द मैं और आप तारीख के جب مطالعہ کریں گے آج کے بعد کی قومیں تو وہ بھی یہی اعلان کریں گی, کہاں ہے اس زمانے کے فلاں, کہاں ہے اس زمانے کے فلاں کہ جو اپنی فوجوں کو مختلف ممالک میں لے کر جاتے تھے, لوگوں پر ظلم و ستم کا شکار کرتے تھے, اور پھر جو ہے وہ اپنے ملکوں کو آباد کر کے لوگوں کے سامنے یہ شو کرنے کی کوشش کرتے تھے کہ ہم جو ہے وہ سویلائز قوم ہیں, ہم ہے کہ جو دنیا کے اندر فریڈم لے کے جانا چاہتے ہیں, ہم ہے کہ جو ڈیموکریٹک کنٹریز ہے کہ دنیا کو ڈیموکریٹک کی طرف لے کے جانا چاہتے ہیں. عزیزان گرامی, تاریخ مجھے اور آپ کو وہ عبرتیں دیتی ہے, وہ پیام دیتی ہے, وہ میسیجز دیتی ہے, وہ پرنسپلز بتاتی ہے کہ جس کے تھرو اگر میں اور آپ اس کو صحیح معنوں میں انڈرسٹینڈ کریں, اس کو سیکھیں, تو نہ فقط تاریخ مجھے اور آپ کو سمجھ میں آتی ہے بلکہ یہ عبرت بنتا ہے کہ جس کے ذریعے سے میں زمانے حال کے اندر اپنی ذمہ داری کو سمجھ سکتا ہوں اور اپنے فیوچر کو بہتر بنا سکتا ہوں. اور یہ ہسٹری اور یہ تاریخ اگر صحیح معنوں میں اس کو جس طرح سے آئمہ معصومین علیہ السلام نے مجھے اور آپ کو بتایا ہے, اگر ہم اس کا مطالعہ کریں تو واقعی معنوں میں میرے اور آپ کے لیے درس بن سکتی ہے. ایک بار درود بھیجیں محمد و آل محمد پر. تاریخ کے ان اہم ترین خزانوں میں سے, قیمتی ترین خزانوں میں سے جو ایک اہم ترین خزانہ میرے پاس آپ کے سب پاس موجود ہے, وہ سیرہ معصومین علیہ السلام کا موجود ہے. عزیزان گرامی, یہ معمولی خزانہ نہیں ہے میرے اور آپ کے پاس, یہ ایک اہم ترین خزانہ ہے جس کے بارے میں مجھے اور آپ کو تحقیق کرنے کی ضرورت ہے, مجھے اور آپ کو مطالعہ کرنے کی ضرورت ہے. سب سے پہلا سوال جو مجھے اور آپ کو کرنے کی ضرورت ہے وہ یہ کہ سیرت یعنی کیا, واٹ از دا ٹرو ڈیفینیشن, واٹ از دا پریسائز ڈیفینیشن آف سیرہ, سیرہ کیا ہے جس کے بارے میں مجھے اور آپ کو کہا گیا کہ آپ سیرت کا مطالعہ کریں. میں بہت مختصر اس بات کو عرض کرتا چلوں, بعض اوقات مجھے اور آپ کے ذہن میں یہ آتا ہے کہ جو کچھ ائمہ علیہ السلام نے یا انبیاء نے یا معصومین علیہ السلام نے کیا, ایکشنز کے جو انہوں نے انجام دیے, وہ جو ہے وہ سیرہ ہے. نہیں عزیز جان گرامی, وہ سیرہ نہیں ہے. مثلاً رسول کیا پہنتے تھے, رسول کیا کھاتے تھے, رسول کس چیز پر سوار ہوتے تھے, کیا سواری تھی رسول کی, اگر یہ سیرہ ہوتی تو میں اور آپ یہ کہیں گے کہ آج یہ سیرہ پریکٹیکل ہم اپنی زندگی کے اندر امپلیمنٹ نہیں کر سکتے تھے. رسول کی سواری کیا تھی, رسول کی سواری کیا تھی, رسول کس پر سوار ہوتے تھے, کون سی, بی ایم ڈبلیو پہ سوار ہوتے تھے, کیمل پہ, ہارس پہ, ڈونکی پہ, اس پہ جو ہے رسول کی سواری تھی. مجھے آپ کو یہ کہا جائے کہ یہ رسول کی سیرت ہے تو میں اور آپ کیا کہیں گے, اگر آپ کو کہا جائے کہ الحمدللہ باہر جو ہے وہ ہر قسم کا گھوڑا اور ہارس اور ڈونکی اور سب کھڑے ہیں, آپ کس میں سوار ہونا چاہیں گے, تو آپ کہیں گے اٹس ناٹ پاسبل فار می, یعنی آج کی زندگی میں یہ پریکٹیکلی امپلیمنٹ نہیں ہو سکتا, آئی کین ناٹ فالو دس سیرہ. رسول جو ہے وہ 30+ ڈگری سینٹیگریڈ کے اندر زندگی گزارتے تھے, آپ الحمدللہ اس مملکت کے اندر زندگی گزار رہے ہیں, وہاں پر جو ہے وہ -30 کے اندر آپ کو زندگی گزارنی ہے. آپ کہیں گے کہ رسول جو ڈریس پہنتے تھے میں اس ڈریس کو نہیں پہن سکتا, لہٰذا رسول کی سیرت از ناٹ امپلیکیبل فار می, میں اس کو امپلائی اپنی زندگی کے اندر نافذ نہیں کر سکتا ہوں. اگر رسول کی سیرت یہی تھی تو پھر یہ سیرت جو ہے وہ میرے لیے قابل عمل نہیں ہے, یہ میرے لیے رول ماڈل نہیں ہے, میرے رول ماڈلس کوئی اور ہیں جس کا مجھے مطالعہ کرنا ہے. ہم ہسٹری کو چھوڑ کر, ہم سیرت کو چھوڑ کر پھر فکشن کا مطالعہ کرنا شروع کرتے ہیں, اس کو سمجھنے کی کوشش کرتے ہیں کہ آئندہ کیا ہوگا. ہمارا بچے جو ہے وہ ہیری پوٹر کا مطالعہ کرنا شروع کرتے ہیں, اس کو اسٹڈی کرنا شروع کرتے ہیں تاکہ ہم دیکھیں کہ ہمیں کیا کرنا ہے, ہم کیا چیز خلق کر سکتے ہیں اپنے لیے. نہیں عزیزان گرامی, یہی رسول کی سیرت میرے لیے قابل عمل ہے, لیکن رسول کا عمل نہیں. واٹ از ڈن بائی پروفیٹ از ناٹ یور دا ہسٹری اینڈ دا سیرہ. سیرہ یہ ہے کہ رسول نے کیا, کیسے وہ عمل کو انجام دیا, دا میتھڈالوجی آف دا لائف آف پروفیٹ محمد صلی اللہ علیہ وسلم اینڈ دا ائمہ معصومین. وہ ہے جو ہمارے لیے سیرت ہے. یعنی کیا, دیکھیں رسول کس سواری پہ سوار ہوتے تھے وہ میرے لیے امپورٹنٹ نہیں ہے, مثلا رسول اونٹ پہ بیٹھتے تھے یا گھوڑے پر بیٹھتے تھے, بلکہ جو چیز میرے لیے زیادہ امپورٹنٹ ہے کس طریقے سے رسول بیٹھتے تھے. مثلا جب رسول بیٹھتے تھے تو متوازیانہ بیٹھتے تھے, تکبر کے ساتھ نہیں بیٹھتے تھے. یہ ہے جو پرنسپل ہے جو رسول نے مجھے اور آپ کو دیا ہے. یہ نہیں دیکھنا ہے کہ رسول خدا صلی اللہ علیہ وسلم نے جب کھانا کھایا تو کون سی ڈش رسول کے سامنے موجود تھی, بلکہ مجھے اور آپ کو جو چیز درس حاصل کرنی ہے رسول کی زندگی سے, کہ جب رسول بیٹھتے تھے اپنے دسترخوان پر تو رسول کے دسترخوان پر غلام بھی ہے اور رسول بھی ساتھ بیٹھے ہوئے ہیں. امام سجاد جب دعوت دیتے تھے اپنے دسترخوان پر تو فقط عمرا کو دعوت نہیں دیتے، فقط اپنی سوسائٹی کے سو کالڈ ایک خاص طبقے کو اپنے پاس دعوت نہیں دیا کرتے تھے، بلکہ اپنے دسترخوان پر ان لوگوں کو بٹھاتے تھے جو اپنے زمانے کا مستضعف ترین طبقہ تھا، جس کو سوسائٹی کے اندر کوئی اہمیت نہیں دی جاتی تھی. امام سجاد اس کو اپنے ساتھ دعوت دیتے تھے اور کہتے تھے کہ آؤ اور میرے ساتھ میرے دسترخوان پر ساتھ بیٹھو. بس یہ امپورٹنٹ نہیں ہے کہ امام سجاد نے کیا کھایا، یہ امپورٹنٹ ہے کہ امام سجاد نے کیسے کھایا، اس چیز کو کس طرح سے ان پرنسپلس کو مجھے اور آپ کو حاصل کرنے کی کوشش کرنی ہے. اور وہ پرنسپلس ٹائم لمیٹڈ نہیں ہے، وہ یونیورسل پرنسپل ہے، وہ ہر زمان ہر مکان ہر پلیس اور ہر سینچری کے اندر امپلیکیبل ہے اور وی ہیو ٹو امپلیمنٹ اٹ. اور وہ چیز ہے کہ جو میری اور آپ کی زندگی بدل سکتی ہے، وہ پرنسپلز ہیں جو مجھے اور آپ کو حاصل کرنے کی کوشش کرنی ہے ائمہ علیہ السلام کی زندگی سے. اور وہ پرنسپلز اگر میں حاصل کر جائیں، وہ میتھڈالوجی اگر میں اور آپ سمجھ پائیں، تو اس کو کہا جاتا ہے سیرت. اور وہ چیز ہے کہ جو مجھے اور آپ کو اپنی زندگی کے اندر امپلیمنٹ کرنی ہے. بس سیرت کی جب بات کی جائے گی امام سجاد علیہ السلام کی زندگی میں، تو امام سجاد کی زندگی کے رینڈم واقعات کو میں اور آپ مطالعہ کرنے کی یہاں پر کوشش نہیں کر رہے ہیں، بلکہ امام سجاد کی زندگی کی میتھڈالوجی کو سمجھنے کی کوشش کر رہے ہیں. اور وہ میتھڈالوجی ہے کہ جس کے ذریعے سے میں اور آپ اپنی زندگی میں امپلیمنٹ کر سکتے ہیں. ورنہ اگر آپ نے رینڈم واقعات کو پڑھنے کی کوشش کی، تو آپ اور میں اس نتیجے پہ پہنچیں گے کہ یہ سیرت میرے لیے اپلیکیبل نہیں ہے، آئی کین ناٹ فالو دس سیرا. لیکن اگر آپ سیرت سے ان پرنسپلس کو حاصل کرنے کی کوشش کریں گے، تو یقین جانے کہ وہ اتنے خوبصورت ہیں اور اتنے عظیم ہیں کہ نہ فقط میرے اور آپ کے لیے بلکہ پوری انسانیت کو نجات دے سکتی ہے. لہٰذا امام معصوم علیہ السلام کہتے تھے کہ اگر ہمارے کلمات کی حقیقت سے لوگ آشنا ہو جائیں، تو وہ سب کے سب ان کے مطیع و فرما بردار ہو جائیں گے، وہ سب کے سب جو ہے وہ ان کی اطاعت کرنا شروع کریں گے. افسوس تو یہ کہ وہ لوگ کے جو آج امام علیہ السلام کا نام لیتے ہیں، وہ بھی ان کو فالو نہیں کر پا رہے. اس کی وجہ یہ کہ ہم نے حقیقی معنوں میں ان کلمات کو اور ان اعمال کو، ان ایکشنز کو پرنسپلس کی فارم میں جاننے کی کوشش نہیں کی. ہم نے رینڈملی مختلف واقعات کو سنا، ہم نے رینڈملی سم ٹریڈیشنز کو سننے کی کوشش کی، اور بعض اوقات اس پہ کچھ واہ واہ کی اور بعض اوقات جو ہے اس پہ گریہ کیا، اور بس یہاں سے محفل سے نکلی اور پھر میں ہوں اور میری زندگی ہے. میری زندگی میں نہ امام نظر آتے ہیں، نہ امام کی ایکشنز اور ان کی سیرہ نظر آتی، کیونکہ آج تک میں نے اس کو ان پرنسپلس کے تھرو ایکسٹریکٹ کرنے کی کوشش نہیں کی. بس یہ سیرت کی ڈیفینیشن ہے جس کو میں اور آپ سمجھنے کی کوشش کریں. لہٰذا جب میں امام سجاد علیہ السلام کی سیرت کے حوالے سے ہم گفتگو کریں گے، تو اس بات کو ذہن میں رکھتے ہوئے آپ مطالعہ کرنے کی کوشش کیجیے گا کہ ہم ان پرنسپلس کو حاصل کرنے کی کوشش کریں کہ جس کی بیسس کے اوپر امام سجاد علیہ السلام نے اپنی زندگی گزاری ہے. ہم ان رینڈم واقعات کو معلوم حاصل کرنے کی کوشش نہیں کریں. وہ اسٹریٹجک گول امام سجاد کا کیا تھا جس کے اوپر امام نے زندگی گزاری ہے پوری، اور جس کے بیسس کے اوپر ہم ان تمام رینڈم واقعات کو بہت اچھے طریقے سے تحلیل کر سکتے ہیں. پزل کے وہ سارے پیسز جو اس وقت ہمارے سامنے بکھرے ہوئے ہیں، ان سب کو جمع کر کے ایک خوبصورت پزل کی فارم میں لا سکتے ہیں. پھر پزل کا ہر ٹکڑا ہمارے لیے قابل فہم ہوگا، ورنہ ہر چیز ہمیں جو ہے وہ بہت ہی رینڈم نظر آئے گی کہ جو ہمیں خود کو سمجھ میں نہیں آ رہی ہوگی یہ کیسی شخصیت ہے. ہمیں خود ایک شخصیت کے اندر تضاد نظر آئے گا، ہمیں خود ایک شخصیت کے اندر کانٹرڈکشن نظر آئے گا. عزیزان گرامی، بعض لوگوں کا کہنا یہ کہ ہمیں ائمہ علیہ السلام کی زندگی میں کانٹرڈکشن نظر آتا ہے. یعنی بعض لوگ یہ کہتے ہیں کہ امام حسین علیہ السلام کی جب میں زندگی دیکھتا ہوں، تو میں دیکھتا ہوں کہ وہ ظالم کے مقابلے میں کھڑے ہوئے ہیں، آواز بلند کر رہے ہیں، بار بار یہ کہہ رہے ہیں کہ حیات منت ذلہ ان دائی ابن دائی قد رغد بین اثنتین بین الثلۃ والذلۃ حیات من الذلۃ الا ترون ان الحق لا يعمل به وان الباطل لا يتناهى عنه فليرغب المؤمن في لقاء الله محقا. اس طرح کے ہزاروں جملے میرے مولا کی زندگی میں نظر آتے ہیں. اور دوسری طرف ہم باقی ائمہ کی زندگی دیکھتے ہیں، تو ایک حد تک پوری ہمیں تقیے سے بھری ہوئی نظر آتی ہے. ہمیں دیکھتے ہیں کہ ظالم کے مقابلے میں امام خاموشی اختیار کرتے ہیں. کیوں ایسا ہوتا ہے؟ آیا یہ کانٹرڈکشن ہے دو شخص، دو افراد کا، کہ جس کی ایک کی نیچر میں، نیچر کے اندر یہ تھا کہ وہ جنگ کرنا چاہتا تھا اور دوسرے کی نیچر جو ہے وہ صلح طلب تھی؟ ایسا ہے یا کوئی اور چیز ہے؟ بعض اوقات آپ کو مجھے نظر آتا ہے کہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم، ایک بدرود بھیجو، ان کی سیرت کا جب میں مطالعہ کرتا ہوں، تو دیکھتا ہوں کہ امام رسول اللہ، امام علی علیہ السلام بہت ہی فقیرانہ، بہت ہی سادہ، بہت ہی سمپل لائف گزار رہے ہیں.
इमाम अली अलैहिस्सलाम के सामने के वाक्यात आपने सुने होंगे कि जौ की रोटी खा रहे होते हैं, इस कदर सख्त रोटी थी कि अपने पैरों से मेरा मौला जो है उसको तोड़ता था और फिर उसको जो है वो खाता था। लेकिन आप इमाम अली रज़ा अलैहिस्सलाम की, इमाम जाफर सादिक अलैहिस्सलाम की सीरत का जब मुताला करना शुरू करते हैं, देखते नहीं बहुत ही आरामदेह ज़िंदगी जो है इमाम अलैहिस्सलाम गुजार रहे हैं, बहुत ही रिफा के अंदर, बहुत ही जो है वो वेल्दी ज़िंदगी इमाम अलैहिस्सलाम गुजार रहे हैं। एक तजाद नज़र आता है कि ये कैसा कॉन्ट्रडिक्शन है कि एक इमाम इस तरह से ज़िंदगी गुजार रहे हैं और दूसरा इमाम जो है वो उस तरह से ज़िंदगी गुजार रहा है। ये जो कॉन्ट्रडिक्शन मुझे और आपको नज़र आता है अज़ीज़ाने गिरामी, ये फ़कत दो इमामों की ज़िंदगी के दरमियान फ़र्क नहीं है। आइए एक इमाम की ज़िंदगी में ज़रा रोशनी डाल के कोशिश करना शुरू करते हैं। अब इमाम हुसैन अलैहिस्सलाम की ज़िंदगी देखें, 10 साल मेरे मौला ने उस ज़माने में ज़िंदगी गुजारी जो माविया का दौर था। अक्सर मौके पर मेरे मौला ने खामोशी इख्तियार की, सुकूत इख्तियार किया, जबकि यही इमाम हुसैन अलैहिस्सलाम यजीद के दौर के अंदर इस कदर खुल के यजीद के खिलाफ कयाम करते हैं और लोगों को जो है वो दावत देते हैं यजीद की हुकूमत के खिलाफ एक रेवोल्यूशन की, एक कयाम की, और कहते हैं कि इस हुकूमत को फना करने वाला इस्लाम या सलाम, इस इस्लाम के ऊपर सलाम, मिसली ला युबायो मिसला, मुझ जैसा अली यजीद जैसे की बेयत नहीं कर सकता। लेकिन वही इमाम, खुद इमाम हुसैन, मैं भी इमाम हसन इमाम हुसैन को कंपेयर नहीं कर रहा हूँ, खुद इमाम हुसैन की जिंदगी में जब आप देखना शुरू करते हैं तो आपको जो वो ज़ाहरी तौर पर इनिशियली आपको एक कॉन्ट्रडिक्शन नजर आता है कि ये क्यों ऐसा हुआ, इमाम ने एक मौके पर सुकूत इख्तियार किया और एक मौके पर जो है वो ऐलान बगावत किया। आप इमाम सज्जाद की जिंदगी देखना शुरू करें, इमाम सज्जाद, क्योंकि हमारा टॉपिक भी है, मैं एक मिसाल आपको देता हूँ इमाम सज्जाद की। जब मैं और आप करबला के बाद जो सख्त तरीन मौका था इमामत का, कूफा और शाम के बाजार के अंदर, दरबार के अंदर, यजीद के सामने, इब्ने ज़ियाद के सामने, इस लाइन के सामने, इस फासिक और फाजिर और शारिब खम्र के सामने मेरे मौला के खुतबात का मुताला करना शुरू करें, ये फर्जंद अली ज़बान अली से किस तरीके से ख़िताब कर रहा है, ऐसा लगता है कि मेरा मौला अली अलैहिस्सलाम 40 साल बाद दोबारा से कूफा के अंदर जो है वो खुतबा दे रहा है। खुतबा से कूफे के लोगों को याद ताज़ा हो गई कि जिस तरह से अली अलैहिस्सलाम खुतबे दिया करते थे। लेकिन यही मौला इमाम ज़ैनुल आबिदीन इमाम सज्जाद 2 साल बाद वाक़े हर्रा के अंदर, मदीने के अंदर मौजूद, मदीने के अंदर कत्ल व गारतगरी की जा रही है, हज़ारों लोगों को कत्ल किया जा रहा है, मस्जिद नबवी की बेहुरमती की गई, इमाम सज्जाद ने कुछ भी नहीं किया, सुकूत, सुकूत महज, कंप्लीट साइलेंस। क्यों? अगर इमाम को अपनी जान का खौफ था तो ये जान का खौफ तो कूफा और शाम के दरबार में ज़्यादा खौफ था कि उस वक्त यजीद अपनी ताकत के नशे में मेरे मौला को आराम से शहीद कर सकता था, और उसने एक दो बार कोशिश भी की इमाम के खुतबे के मुकाबले में। बस इमाम को जान का खौफ नहीं था, हमें वो स्ट्रेटजी समझने की कोशिश करनी है कि जिसकी वजह से एक मौके पर यही इमाम कि जिसके बाज़ रिवायात के मुताबिक जिसके गले में तौक है, पैरों में जंजीरें हैं, जालिम के दरबार में खुलेआम उसका मुकाबला करता है, उसको बागी और तागी कहकर खिताब करता है, लेकिन वही इमाम एक और मौके पर सुकूत इख्तियार करता है। जो कॉन्ट्रडिक्शन मुझे और आपको नज़र आता है उसकी वजह यही है कि मैं और आप अभी तक सीरत को सही मानों में तहलील नहीं कर पाए, सही मानों में एनालाइज नहीं कर पाए प्रॉपर तरीके से, जो उस सीरत को तहलील करने का तकाजा था, जो जिम्मेदारी थी। लिहाजा रहबर मौज़म एक बहुत खूबसूरत जुमला कहते हैं, रहबर कहते हैं कि जब तुम आइमा अलैहिस्सलाम की सीरत का मुताला करो, और ये एक गोल्डन प्रिंसिपल है सीरत के मुताले में, वैन एवर जब भी आप सीरत का मुताला करें इस प्रिंसिपल को अपने साथ लगा के रखिएगा, इसको अपने साथ रखिएगा तो आपको सीरत को तहलील करने में, सीरत को समझने में बहुत हेल्प होगी। वो गोल्डन प्रिंसिपल क्या है? गोल्डन प्रिंसिपल ये है कि मैं और आप जब आइमा अलैहिस्सलाम की सीरत का मुताला करें तो इस तरीके से मुताला करें कि फ़कत एक हस्ती है कि जिसकी लाइफ स्पैन है वो 250 to 260 ईयर्स है। ये 14 हस्तियां नहीं है, ये कुल्लुहुम नूरुन वाहिद है, ये एक नूर वाहिद है कि जो 260 या 250 साल की ज़िंदगी गुजार रहा है। अव्वलुना मोहम्मद, आखिरुना मोहम्मद, औसतुना मोहम्मद, कुल्लुना मोहम्मद। बस ये सवाल ही पैदा नहीं होता कि मैं और आप कहें कि हुसैन जंग तलब थे और हसन सुल पसंद थे। नहीं अज़ीज़ाने गिरामी, ये एक हकीकत के 14 नाम हैं, ये एक हकीकत के 14 जलवे हैं, ये एक नूर से निकली हुई 14 किरणें हैं, वो एक हकीकत है कि जो आपके सामने 14 नामों से जलवागर हुई है। آپ خدا کے خدا کے بارے میں کیا کہتے ہیں؟ ذات واحد ہے جس کے 100 نام ہیں, ٹھیک ہے, 100 صفات ہے, 100 ایٹریبیوٹس ہے. میں آپ سے کہوں گا کہ یہ ذات واحد ہے, یہ 100 نام کیسے ہیں؟ تو کہا جاتا ہے کہ یہ ذات واحد کے 1000 جلوے ہیں, 100 جلوے ہیں کہ جس کے ذریعے سے مجھے اور آپ کو پہچنوایا جاتا ہے. یہ 14 ہستیاں بھی اسی خداوند عالم کی آیات ہے زمین کے اوپر, کہ جو مختلف ناموں سے, کوئی صادق ہے تو کوئی باقر ہے, کوئی زین العابدین ہے, یہ سب کے سب جلوے ہیں خدا کی رحمتوں کے, خدا کے غیظ, مثلا کوئی خدا کے غضب کو خدا کی رحمت کا جلوہ ہے تو اسے کاظم کا نام دیا گیا, کوئی خدا کی صداقت کا جلوہ ہے تو اس کو صادق کا نام دیا گیا, کوئی خدا کی تقوی کا جلوہ ہے تو اس کو تقی کا نام دیا گیا. یہ سب کے سب نور واحد ہیں, ان کی سیرت کا جب میں اور آپ مطالعہ کریں تو اسی طریقے سے مطالعہ کریں کہ میں ایک شخص کا زندگی کا مطالعہ کر رہا ہوں جس کا لائف اسپین جو ہے وہ 250 ایئرز ہے. بس یہ سوال پیدا نہیں ہوگا آپ کے ذہن کے اندر کہ ایسا کیوں کیا, یا دو اماموں کی پرسنل صفات کے اندر, پرسنل کوالٹیز کے اندر فرق تھا لہٰذا یہ نتیجہ. وہ نہیں, عزیزان گرامی, امام حسین کی جگہ کوئی بھی امام ہوتا تب بھی وہ یہ ڈیسیشن لیتا, اور امام حسن کی جگہ کوئی بھی امام ہوتا تب بھی وہ یہی ڈیسیشن لیتا جو امام حسن علیہ السلام نے لیا. ایک بار درود بھیجے محمد والے محمد. ایک بار درود بھیجے محمد والے محمد. اور سیرت کو اس طرح سے پڑھنے کا ڈھنگ, طریقہ, روش, انداز, یہ میں اپنی طرف سے نہیں کہہ رہا ہوں, علماء نے اپنی طرف سے نہیں کہا, بلکہ یہ خود اہل بیت علیہ السلام نے ہمیں سکھایا ہے کہ سیرت کے ایک رینڈم ایونٹ سے اپنے لیے دلیل لینا مت شروع کرو, ورنہ دھوکہ کھا جاؤ گے, ورنہ تم گمراہ ہو جاؤ گے. میرے مولا کی خدمت میں, امام علی علیہ السلام کی خدمت میں ایک شخص آتا ہے, چند لوگ آتے ہیں امام کی خدمت میں, نہج البلاغہ کا خطبہ نمبر 18, مولا کی خدمت میں آتے ہیں, مولا سے پوچھتے ہیں کہ مولا نے اپنی داڑھی کے بالوں کو خضاب نہیں کیا تھا, اس کو جو ہے وہ رنگ نہیں کیا تھا. مولا کی خدمت میں آتے کہا, رسول خدا کے زمانے میں ہم نے خود رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے سنا ہے, ایک بدرود بھی سوری مجھ سے غلطی ہو گئی, یہ خطبہ نمبر نہیں ہے بلکہ امام کے سینگز میں سے, کلمات و کسار میں سے 18 نمبر ہے. میرے مولا سے کہتے ہیں کہ رسول خدا سے ہم نے خود سنا ہے, غیر الشیب ولا تشبہ بالیہود. میرا مولا, رسول خدا نے ہم سے یہ فرمایا تھا کہ اپنی داڑھی کو, شیب کہتے ہیں کہ جب داڑھی کے بال سفید ہو جائیں, جس طرح سے مجھ جیسے لوگ جب بوڑھے ہو جاتے ہیں تو ان کی داڑھی کے بال جو ہے وہ سفید ہونا شروع ہو جاتے ہیں, تو امام سے کہتے ہیں کہ ہم نے خود رسول سے سنا ہے کہ غیر الشیب, یہ جو تمہاری داڑھی کے بعد سفید ہو گئے ہیں اس کو جو ہے وہ کلر کر لو, اس کو جو ہے وہ خضاب کر لو اور اس کو بلیک کر لو, تاکہ دوبارہ سے جو ہے بلیک کر لو, اور یہودیوں کے وہ کام کے جو یہودی کرتے تھے اس کی طرح سے تم بھی کام انجام نہ دو. در حقیقت شاید میرے مولا کو وہ منافق جو ہے وہ ایک طعنہ دینا چاہتے تھے کہ آپ جو ہے وہ رسول کی سیرت پر عمل نہیں کر رہے ہیں اور آپ وہ کام کریں کہ جس سے رسول نے منع کیا ہے. باب مدینۃ العلم کے پاس آ کر یہ لوگ مشورے دینا شروع کرتے ہیں, یہ لوگ یہ سمجھنا شروع کرتے ہیں کہ ہمیں رسول زیادہ سمجھ میں آ گیا ہے اور علی علیہ السلام کو حق سمجھ میں نہیں آیا, رسول سمجھ میں نہیں آیا. اب علی علیہ السلام نے ان کو سمجھانا شروع کیا کہ تم جس چیز کو حق سمجھ رہے ہو وہ حق نہیں ہے, علی سے پوچھو کہ حق کیا ہے, اور حق بھی یہی بنتا ہے کہ علی سے پوچھا جائے, کیونکہ رسول نے کیا کہا تھا, علی مع الحق والحق کو مع علی. بعض اوقات جب نجم البلاغہ مطالعہ کرتے ہیں تو بعض اوقات امام علی علیہ السلام کے پاس کوئی شخص آتا ہے, کہا مولا سمجھ میں نہیں آتا کہ حق کہاں پر ہے اور باطل کہاں پر ہے. بعض جنگوں کے درمیان جب ایک مقام پر جو ام المومنین ہو اور ایک مقام پر امیر المومنین ہو تو حق کو تشخیص دینا آسان نہیں ہوتا. کہا علی مولا سمجھ میں نہیں آ رہا حق کہاں پر ہے باطل کہاں پر ہے, تو مولا نے ایک پرنسپل بتایا, مولا نے کہا کہ پہلے حق کو پہچانو, جب حق سمجھ میں آ جائے تو پھر अहले हक को खुद ब खुद पहचान लोगे, जो हक के साथ हो वो अहले हक है। शायद जो लोग आए थे वो अली अलैहिस्सलाम के पास, वो बहुत इब्तदाई मराहल पे थे, वो अभी हकीकी मानों में विलायत को समझ नहीं पाए थे। मैं कहूँगा मौला आप ये कहते थे पहले अली को पहचानो, हक खुद ब खुद समझ में आ जाएगा, क्योंकि रसूल ने खुद कहा था कि अलीयुन माल हक वल हक को मा अली। बस अली और हक दो हकीकतों का दो एक ही सिक्के के दो रुख हैं, दो और हकीकतें नहीं है कि तुम पहले हक को पहचानो फिर जब तुम देखो कि अली उनके साथ है तो आपको समझ में आ जाए कि हक कहाँ पर। नहीं अजीजा ने गिरामी, अली एन हक है, हक एन अली है। मेरे मौला को जब इन लोगों ने आकर ये कहा तो मौला ने कहा कि रसूल खुदा ने ये जब हुक्म दिया था तो उसकी सरकमस्टांसेस समथिंग डिफरेंट थी, वो कुछ और इन्वायरमेंट थी कि जिसमें रसूल ने हुक्म दिया था। क्यों हुक्म दिया था? कहा जब बद्र अहद हुनैन के अंदर हम और दीगर जंगों के अंदर हम कुफार के मुकाबले में खड़े थे, हम यहूदियों के मुकाबले में खड़े थे, तो रसूल खुदा ने कहा अपने आप को जवान शो करो, यू हैव टू शो दैट यू आर यंग, ताकि ये लोग उम्मीद नहीं बना कि ये सब कुछ बूढ़े लोग हमारे सामने बैठे हैं, चंद दिनों में सबके सब मर खप जाएंगे और इस्लाम का नाम लेवा कोई नहीं होगा। उनके सामने अपने आप को रिप्रेजेंट करो कि वी आर यंग, हम जवान हैं और हम अपनी जवानी को शो करना चाहते हैं, ताकि इस खाम ख्याली में वो लोग मुब्तला ना हो कि ये लोग सब चंद बूढ़े लोग हैं जो बहुत जल्द जो है वो इस दुनिया से फना हो जाएंगे। बाज़ औक़ात हम आज के दौर में खास पर वेस्टर्न कंट्रीज़ के अंदर जब मस्जिद को देखते हैं नमाज जमात के अंदर, तो ऐसा ही लगता है कि चंद बूढ़े हैं कि जो हर वक्त नमाज जमात के अव्वल सफ़ में, शायद उस दुनिया के लोगों को भी ये उम्मीद है कि बहुत जल्द ये सब के सब मर खप जाएंगे और सारी मस्जिदें जो हैं वो बंद हो जाएंगी और फिर इस्लाम का नाम लेवा कोई भी नहीं होगा। इसीलिए जो है वो बहुत ज़्यादा मुख्तलिफ ममालिक से जो है रेफ्यूजीज़ को कबूल भी करें कि जो भी यहाँ पर आएगा इंशाल्लाह डाइल्यूट हो जाएगा और इनके रंग में रंग जाएगा। इंशाल्लाह कि ऐसा नहीं होगा, हमारे जवान जो है वो इस नाम को, इस याद को जो है वो ज़िंदा रखेंगे। खैर, रसूल खुदा को कहा कि तुम ये जो रसूल खुदा ने कहा था इमाम अली, इनको तौज़ीह दे रहे, इनको एक्सप्लेन करेंगे रसूल खुदा ने जो कहा था वो क्यों कहा था। अब मैं तुम्हें बताता हूँ कि रसूल का एक जुमला तुमने एक जुमला याद कर लिया और आके मेरे सामने जो तकरार कर रहे हो, मैं तुम्हें बताता हूँ कि हकीकत में ये क्या हकीकत थी। का उस जमाने के अंदर ये सिचुएशन थी, लिहाजा रसूल ने हमें कहा कि तुम ये हालत को इख्तियार करो और अपने आप को जवान शो करो उन लोगों के सामने। और इसके बाद मेरा रसूल खुदा इमाम अली अलैहिस्सलाम कहते हैं कि अलबत्ता आज का दिन, आज के हालात, आज के सरकमस्टांसेस चेंज हो गए हैं, अब वो हालात नहीं है कि जो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के दौर में थे, अब हालात तब्दील हो गए हैं। लिहाजा मेरा मौला कहते हैं अब मैं उसूल तुम्हें बताता हूँ। फमराउन मख्तारा, हर मर्द, हर शख्स इख्तियार रखता है जैसा वो चाहे। इफ़ यू वॉन्ट टू कलर हिज हेयर ही कैन डू इट, अगर वो चाहता है कलर करना तो कर सकता है, अगर नहीं चाहता तो उसकी अपनी मर्जी है। लिहाजा वो उसूल के जो तुम रसूल की सीरत से देखना चाहते हो, वो एक ख़ास मकाम पर, एक ख़ास टाइम पीरियड के लिए मखसूस था। ये पूरी रसूल की ज़िंदगी के ऊपर और इस्लाम का एक कुल्ली प्रिंसिपल नहीं है। इसी तरह से मुख्तलिफ वाक़ियात के अंदर रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी के अंदर, आइमा मासूमीन की ज़िंदगी के अंदर, आइमा अलैहिस्सलाम ने ये चीज़ हमें और आपको सिखाई है कि अज़ीज़ान गिरामी, ये तरीक़ेकार है सीरत को समझने का। एक और वाक़िया मैं आपके सामने पेश करूँ और अपनी बात को तमाम करूँ। इमाम जाफ़र सादिक अलैहिस्सलाम, एक शख्स आता है जिसका नाम था सुफियान सौरी, इमाम की खिदमत में आता है, बहुत ही आरिफ, जाहिद, मुत्तकी, परहेजगार, इबादत गुजार, हाथ में तस्बीह, सर पे सज्जे का निशान, सर पे टोपी, इमाम की खिदमत में आके इमाम को दरस इरफान देने की कोशिश करता है, इमाम को सिखाने की कोशिश करता है कि इबादत किसको कहते हैं, इरफान किसको कहते हैं, खुदा की इताअत किसको कहते हैं। इमाम से कहता है कि मौला, इमाम सादिक के, जैसे मैं शुरू में आपके सामने अर्ज़ किया, इमाम सादिक अलैहिस्सलाम के बारे में मिलता है कि इमाम अच्छा लिबास पहनते थे, नया लिबास पहनते थे, और वो लिबास पहनते थे कि जो उस वक्त सोसाइटी के अंदर एक अच्छा लिबास माना जाता था। मौला से कहता है कि मौला आपने सीरत रसूल और सीरत इमाम अली अलैहिस्सलाम, अपने अजदाद की सीरत को छोड़ दिया है, आपको उस तरह का लिबास पहनना चाहिए जैसे हम लोग पहनते हैं, फटा पुराना बोसीदा लिबास पहन के आते हैं सोसाइटी के अंदर, हम रसूल खुदा की सीरत को ज़िंदा रखने वाले हैं, हम वो लोग हैं कि जिन्होंने रसूल की सीरत पे अमल किया, आपने इस रसूल की सीरत को फरामोश कर दिया, उसको भुला दिया है। इमाम अलैहिस्सलाम ने उसके सामने वही जवाब दिया, इमाम ने कहा कि तुम जो है वो गलती का शिकार हो, यहाँ पर तुमने सही मानों में रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की सीरत को समझा ही नहीं, कि रसूल की सीरत ये नहीं है कि کہ پھٹا پرانا لباس پہنایا جائے, پرانا لباس جو ہے وہ دیا جائے, بلکہ وہ پرنسپل جو مجھے اور آپ کو رسول کی سیرت سے لینا ہے وہ یہ لینا ہے کہ آپ کو ایسے زندگی گزارنی ہے کہ جس طرح اس سوسائٹی کے ایک نارمل افراد زندگی گزارتے, خاص طور پہ وہ شخص کہ جو امت کا لیڈر ہو, امت کا امام ہو, امت کا رہبر ہو, امت کی رہبری جس کے ہاتھ میں, اس کی ذمہ داری بنتی ہے تاکہ دوسرے لوگ اس بات کو فیل نہ کرے کہ میں غریب ہوں, میرے گھر میں جو ہے وہ اچھا کھانا نہیں ہے, میرے بچوں کے لیے اچھے پہننے کے لیے کپڑے نہیں ہیں. جب وہ اپنے رسول کو دیکھتے ہیں, اپنے امام کو دیکھتے ہیں, اپنے لیڈر کو دیکھتے ہیں کہ وہ بھی اسی طرح سے سادہ زندگی گزار رہا ہے, تو اس کو سیٹسفیکشن ہوتی ہے کہ میں جو اس زندگی گزار رہا ہوں یہ کوئی عام زندگی ہے, میرا لیڈر, میرا رہبر بھی اسی طرح سے زندگی گزار رہا ہے. ہاں, وہ پرنسپل جس کو تمہیں فالو کرنا ہے وہ یہ ہے کہ رسول خدا صلی اللہ علیہ وسلم کی زندگی میں توازو تھی, رسول خدا کی زندگی میں مساوات تھی, رسول خدا کی زندگی میں عدالت تھی, رسول خدا کی زندگی میں مواسات تھی, کہ غربا کے ساتھ ایسا برتاؤ کرتے تھے کہ ان کو یہ احساس نہ ہو کہ رسول خدا کی زندگی بہت آرام دہ زندگی ہے اور وہ لوگ تکلیف میں زندگی گزارے. میں جو فرزند رسول ہوں میں بھی اس بات کو فالو کرتا ہوں, جب بھی ضرورت پڑے گی, جب بھی ضرورت پڑی میں نے بھی اسی طرح سے زندگی گزاری ہے, اور یہ وہ پرنسپل ہے جس کو تمہیں فالو کرنا ہے, نہ وہ کہ جو تم سمجھ کے بیٹھے ہو کہ مجھے اس طرح سے زندگی گزارنی ہے. بس حقیقی معنوں میں اگر تمہیں رسول کی سیرت کو سمجھنا ہے تو آؤ آل رسول سے پوچھو کہ رسول کی سیرت کے پرنسپلس کیا ہیں. لہٰذا ہمیں ملتا ہے کہ امام صادق علیہ السلام کے جو بہت بڑے بزنس مین تھے, جن کے گوڈاؤن کے اندر, جن کے جو ویئر ہاؤس کے اندر انبار لگا ہوا تھا مال و دولت کا, جب ان کو خبر ملتی ہے کہ مدینے کے اندر قحط ہو گیا ہے, مدینے کے اندر لوگوں کے پاس کھانے پینے کی چیز نہیں ہے, اپنے غلام کو بلاتے ہیں اور کہتے ہیں کہ جتنا بھی مال اس وقت ویئر ہاؤس میں موجود ہے سب کا سب مارکیٹ میں جا کے نارمل ریٹ کے اوپر اس کو بیچ دو. وہ چیز کہ جو اس وقت مارکیٹ میں قحط کی وجہ سے $1 کی $100 میں بک رہی تھی, امام نے کہا اس کو ریئل ویلیو کے اوپر $1 میں مارکیٹ کے اندر بیچ دو. غلام کہتا ہے مولا اگر میں اس ویٹ کو, اس گندم کو مارکیٹ میں فروخت کر دوں گا, مارکیٹ میں بیچ دوں گا, تو میں اور آپ کیا کریں گے, میں اور آپ کھانا کہاں سے کھائیں گے, قحط کا زمانہ ہے. مولانا نے کہا لوگ کہاں سے کھانا کھا رہے ہیں, یہ جو لوگ اطراف مدینہ میں بیٹھے ہیں وہ کیا کر رہے ہیں. کہا وہ لوگ کبھی جو کی روٹی کھاتے ہیں, کبھی بھوکے پیٹ سوتے ہیں. کہا مولانا نے کہ میں بھی وہی کام کروں گا جو لوگ کر رہے ہیں, اگر وہ بھوکے پیٹ سوتے ہیں تو میں جعفر صادق, میں رسول خدا کا فرزند بھی وہی کام انجام دینے والا ہوں, جاؤ یہ سب کا سب جو ہے وہ مارکیٹ میں نارمل ویلیو پہ فروخت کر دو. لہٰذا یہاں پر سمجھ میں آتا ہے کہ کس طریقے سے آپ کو سوسائٹی کے اندر مساوات قائم کرنی ہے, کس طرح سے آپ کو سوسائٹی کے اندر عدالت قائم کرنی ہے, کس طرح سے آپ کو سوسائٹی کے مختلف جو لیولز بن چکے ہیں ہمارے درمیان, جو ہم نے ڈیوائڈ کر دیا سوسائٹی کو مختلف لیولز کے اندر, کوئی امیر ہے کوئی غریب ہے, اس کو آپس میں کیسے بیلنس کرنا ہے, یہ درس ہے کہ جو اہل بیت علیہم السلام کی سیرت سے مجھے اور آپ کو ملتا ہے. بس وہ پرنسپلس کے جو سیرت اہل بیت علیہ السلام سے مجھے اور آپ کو حاصل کرنے, اگر ہم اس کو صحیح معنوں میں سمجھنے کی کوشش کرتے ہیں, اس 250 ایئرس کے پورے اسپین کو ایک اچھے طریقے سے تحلیل کرنے کی جب کوشش کرتے ہیں, تو ہم ان پرنسپلس تک پہنچ پاتے ہیں کہ جو در حقیقت سیرت معصومین علیہ السلام ہے, اور یہ وہ سیرت ہے کہ جو ون آف دا ریسورس ہے اسلام کو سمجھنے کا. جب میں اور آپ کہتے ہیں کہ اسلام کو سمجھنے کے چار اہم بنیادی ریسورسز ہیں, منابع ہیں, کون کون سے منابع ہیں, قرآن, سنت, اجماع, عقل, ہولی بک, سیرہ آف معصومین علیہ السلام, کنسنسس اور انٹلیکچوئل تھنکنگ یا ریشنل تھنکنگ. یہ چار چیزیں ایسی ہیں کہ جس کی بیسس کے اوپر جو ہے ایک فقیہ, ایک مجتہد اجتہاد کرتا ہے اور اسلام کو ایکسٹریکٹ کرنے کی کوشش کرتا ہے. یہاں پر جب میں سنت کی بات کرتا ہوں تو وہاں پر جو ہم سنت کی بات کرتے ہیں وہ یہی سیرت ہے, اس طریقے کی سیرت ہے کہ جو مجھے اور آپ کو سمجھنے کی ضرورت ہے, اور اس کے بعد یہ سیرت میرے اور آپ کے نمونہ عمل بن سکتی ہے. میں فقط اشارہ کر دوں اور اگر موقع ملا تو کل اس بات کو کنٹینیو کروں گا, وہ یہ ہے کہ اس ٹاپک کی اہمیت اس وجہ سے بڑھ جاتی ہے. ایک تو یہ کہ خود یہ ٹاپک بہت امپورٹنٹ ہے کہ اگر کوئی مشکل ہمارے سامنے پیش نہیں آتی, کوئی ڈیفیکلٹی پیش نہیں آتی, تب بھی یہ ٹاپک اپنی جگہ پر ایک بہت امپورٹنٹ ٹاپک ہے. لیکن آج کی سوسائٹی کے اندر, آج کے عراق کے اندر, میرا آپ اپنے کانوں سے بار بار یہ آوازیں ٹکراتی ہیں ہمارے کانوں سے کہ جس کے اندر لوگ اپنی انڈیویجول ڈیسیشنس کو, اپنے سوسائٹی میں رہنے والے ڈیسیشن کو, کمیونٹی کے کوئی ڈیسیشنس کو توجیہ کر رہے ہوتے ہیں ائمہ علیہ السلام کی سیرت سے. میں بعض سمپل اگزامپل آپ کے سامنے پیش کروں گا, اس کے صحیح اور غلط ہونے کا فیصلہ میں نہیں کر رہا ہوں آپ کے سامنے کہ یہ کام صحیح ہے یا غلط ہے. کام سمجھا دیے کہ وہ جو چیز جس بات کا اعلان کیا جا رہا ہے وہ صحیح ہے غلط ہے, लेकिन जो तरीक़ेकार है, जो मेथड अप्लाया जा रहा है, वो मेथड जो है वो एटलीस्ट गलत मेथड है। मसलन मसलन अगर आपके सामने कोई कहेगा कि यू हैव टू पार्टिसिपेट इन द इलेक्ट्रॉनिक प्रोसेस या डेमोक्रेटिक प्रोसेस इन कैनेडा, आपको जो है वो पार्टिसिपेट करना चाहिए, आपको वोट डालना चाहिए। मैं बार बार ये कह रहा हूँ कि मैं इस बात का फैसला नहीं कर रहा हूँ अभी कि ये करना चाहिए या नहीं करना चाहिए। मैं कह रहा हूँ जो मेथड अपनाया जाता है, जो तरीक़ेकार अपनाया जाता है, वो क्या अपनाया जाता है? कहा जाता है कि फ़लाँ इमाम ने अपने ज़माने में ज़ालिम हुकूमत का साथ दिया, इमाम अली रज़ा अलैहिस्सलाम ने वली अहदी कबूल की, लिहाजा आपको भी जो है वो ज़ालिम हुकूमत के साथ, तागूत के साथ जो है वो यू हैव टू एक ऐसा रोल प्ले करना चाहिए कि अच्छे रिलेशनशिप होने चाहिए हमारे उनके साथ, हमारा जो है वो कॉन्फ्लिक्ट का रिलेशनशिप नहीं होना चाहिए। कभी बाज़ औक़ात आज़ादारी के अंदर बहुत सारी इस वक्त वीडियोज़ जो है वायरल हुई हुई है, किसी एक चीज़ को सही या गलत साबित करने के लिए इमाम अलैहिस्सलाम की सीरत के एक स्पेसिफिक इवेंट को उठाया जाता है उस पूरे कॉन्टेक्स्ट से हटा के, और कहा जाता है कि देखिए इमाम ने ये किया या इमाम ने ये नहीं किया, बस आप भी ये करें, ये ना ये काम नहीं करें। नहीं अज़ीज़ान गिरामी, ये तरीक़ेकार जो सही तरीक़ेकार नहीं है, ये मेथोडोलॉजी है वो सही मेथोडोलॉजी नहीं है। इमाम अलैहिस्सलाम के एक इंडिविजुअल एक्ट को उस पूरे कॉन्टेक्स्ट से अलग करके अगर मैं और आप अपनी ज़िंदगी में नाफिज करने की कोशिश करेंगे, हम गलती का शिकार होंगे, हम जो है वो गलत रास्ते पे निकल जाएंगे। आप अहले बैत अलैहिस्सलाम के बारे में क्या कहते हैं? रसूल खुदा की वो मशहूर हदीस क्या है? इन्नी तारिकुम फीकुमुस थकलैन किताब अल्लाह व इत्रती अहले बैत, बस कुरान और अहले बैत जो है वो सिक्के के दो रुख हैं, एक वजन करने के दो पल्ले हैं कि जिसके ऊपर जो है वो हकायक को तोलना होगा आपको, और ये दोनों जो है वो अजीम हस्तियां हैं जिनको साथ मुझे और आपको लेना होगा। कुरान के अंदर भी इसी तरह से अगर कुरान को आपने कुरान की एक आयत को आप कॉन्टेक्स्ट से अलग करने की समझने की कोशिश करें, आप गलती का शिकार होंगे। आपने वो मशहूर हिस्ट्री के अंदर वाकया पढ़ा होगा कि जब यजीद ने ये जुमला यजीद से या बाज़ और लोगों से मशहूर है कि जब वो कहते हैं कि कुरान में आया है ला तकरबुस सलात, ला तकरबुस सलात का मतलब क्या है? नमाज से नज़दीक ना हो, यू शुड नॉट बी कम नियर टू द नमाज और सलाह। ओके, उसने कहा कि ये तो कुरान के अंदर आया है, और कहता है कि तुम मुझे बताओ कुरान के अंदर शराबी की क्या मुजम्मत की गई है, जो अल्कोहल पीता है उसकी क्या मुजम्मत की गई है, जबकि नमाज करने वालों की कहा गया है कि जो है ना वो फवैलुल लिल मुसल्लीन, नमाज पढ़ने वालों पर जो है वो खुदा का वैल, खुदा का अज़ाब, खुदा की जो है वो बुराई नाजिल हो। अब अगर एक आयत को आप पूरे कॉन्टेक्स्ट से अलग करके समझने की कोशिश करें तो वो आप सबको, मुझे आपको समझ में आ रहा है कि वो गलत तरफ आपको लेकर जाएगी। एनन यही काम सीरत मासूमीन के साथ है। अगर आपने सीरत मासूमीन के एक वाक्य को, एक इवेंट को, एक कॉल को मासूम के अलग किया पूरी हिस्ट्री से, पूरे वाक्य से, पूरी पिक्चर से, पजल के उस पीस को अलग करके और माशरे के दरमियान पेश करना शुरू किया अपने काम को, सोसाइटी के कामों को, कम्युनिटीज के कामों को, फ़कत उस एक वाक्य को तहलील करना शुरू किया, तो ना फ़कत मैं और आप गुमराह हो जाएंगे बल्कि पूरी इस उम्मत को जो है वो किसी और सिमत लेके जाना शुरू कर देंगे। लिहाजा ये एक सेंसिटिव इशू है जिसके बारे में मुझे और आपको और ज़्यादा मोहतात होने की ज़रूरत है, अपने आप अपनी शख्सी ज़िंदगी के बारे में भी और उन डिसीशंस के बारे में जो कम्युनिटी के डिसीशंस है, कि हम ऐसा ना हो कि मासूम अलैहिस्सलाम की ज़िंदगी के एक इंडिविजुअल इवेंट से कोई डिसीशन लें कि जो हकीकी मानों में इमाम अलैहिस्सलाम का मकतब, इमाम अलैहिस्सलाम की प्रिंसिपल जो है वो काम नहीं हो। इस दुआ के साथ ही खुदावंद आलम हमें हकीकी मानों में सीरत अहले बैत अलैहिस्सलाम और ख़ास तौर पे इस मज़लूम इमाम की सीरत, कि जिन्होंने इमामत का अहम तरीन रोल प्ले किया है, सेंसिटिव तरीन टाइम के अंदर ज़िंदगी गुजारी है, उनकी सीरत को समझने और उसके मुताबिक अपनी ज़िंदगी गुजारने की तौफीक अता फरमाए। एक बार दुरूद भेजें मोहम्मद वाले मोहम्मद को। शब जुमा है, शब ज़ियारती इमाम हुसैन अलैहिस्सलाम, मुबारक हो उन लोगों को, खुश नसीब है वो लोग के जो आज अपने आका और मौला की बारगाह में शब जुमा इमाम के हुजूर में हाजिर हैं, इमाम को सलाम कर रहे हैं। अगर पॉसिबल तो लाइट्स बंद कर दें। इमाम के हुजूर में हाजिर हैं, इमाम को हुजूर के साथ अपने वजूद के साथ जो है वो सलाम कर रहे हैं। रिवायात के मुताबिक, कामिल ज़ियारत की रिवायात के मुताबिक, शब जुम्मा वो रात है कि जिसके अंदर मलाइका सफ दर सफ इस बात के मुंतज़िर होते हैं कि बारगाह अहदियत से اجازہ اذن زیارت ملے اپنے آقا مولا سرور و سردار کی بارگاہ میں حاضر ہوں اور ایک سلام کر سکیں. بعض روایت کے مطابق شاید مادر حسین جناب سیدہ سلام اللہ علیہا اپنے بیٹے کی زیارت کے لیے تشریف لاتی. مولا کی بارگاہ میں عرض کرتے ہیں، مولا ہمیں یہ سعادت نصیب نہیں ہوئی کہ آپ کی بارگاہ میں حاضر ہو سکے، آپ کے حضور میں پیش ہو سکے. یہاں اسی سرزمین سے ہزاروں کلومیٹر دور آپ کو ایک سلام کر رہے ہیں، اس امید کے ساتھ کہ ہمارے سلام آقا اور مولا کی بارگاہ میں قبول ہو. سب ساتھ مل کر خلوص دل کے ساتھ اپنے آقا اور مولا کو سلام کرتے ہیں. السلام علی الحسین وعلی علی ابن الحسین وعلی اولاد الحسین وعلی اصحاب الحسین. عزیزان گرامی، عزادارن امام حسین، امام حسین کے فرزند علی زین العابدین کا ذکر ہوا. دل چاہتا ہے کہ مصائب میں امام کے اور ایک اور بیٹے علی کا ذکر کروں جس کا نام علی اکبر تھا. شاید حسین نے جن لوگوں سے ودا کی اس میں سخت ترین ودا، سخت ترین خدا حافظی میرے مولا کی اپنے جوان علی اکبر سے تھی، جو خلقن و خلقن و منطقن ان کے بابا، ان کے جد رسول اللہ سے مشابہ تھا. لیکن عجیب ہے، مقتل کا جملہ یہ ہے، سید ابن طاووس اپنے لوحف میں لکھتے ہیں کہ فلما لم یبکی ماؤ سوا اہل البیت، جب حسین کے اصحاب و انصار سب شہید ہو گئے، حسین کے یہ سارے پروانے اپنی جان کو اس شمع کے گرد نچھاور کر چکے، تو حسین کا ایک جوان جس کا نام علی اکبر تھا وہ حسین کی بارگاہ میں آتا ہے اور حسین سے کہتا ہے فاستعذنا، حسین سے جنگ کی اجازت چاہتا ہے. عجیب ہے، یہ فرزند برومند، یہ رسول کی نشانی، حسین کی بارگاہ میں آتی ہے، اذن جہاد چاہتی ہے. حسین کو معلوم ہے اذن جہاد در حقیقت اذن شہادت ہے، لیکن روایت یہ کہتی ہے، مقتل یہ کہتا ہے فاذن اللہ. علی اکبر نے کہا بابا اجازت، حسین نے کہا بیٹا جاؤ، تمہیں خدا کی راہ میں قربان کیا، جاؤ علی اکبر، تمہیں خدا کی راہ میں قربان کیا. مقتل کا جملہ یہ، حسین نے اجازت تو دے دی لیکن ایک بار مقتل یہ کہتا ہے فنظر الیہ نظر عائس، ایک ایسے شخص کی طرح حسین نے علی اکبر کو نگاہ کی جیسے ایک مایوسانہ نگاہ، ارے آخری نظر حسین نے اپنے علی اکبر پر ڈالی اور روتے ہوئے یہ کہا ثم قال اللهم اشهد، اے میرے پروردگار تو گواہ رہنا، فقد برد علیہم غلامون، اے پروردگار اس جوان کو اس ظالم قوم کی طرف بھیج رہا ہوں، اشبہ الناس خلقا وخلقا ومنطقا رسول، ارے وہ جوان اس ظالم کی بارگاہ میں جا رہا ہے جو خلق میں، جو صورت میں، جو سیرت میں، جو اخلاق میں تیرے رسول کے مشابہ تھا. یہاں تک کہ وَقُنَّا اِذَا شَقْنَا إِلَى نَبِيِّكَ، جب بھی ہمیں یہ امید ہوتی تھی، جب بھی ہمیں تمنا ہوتی تھی کہ رسول کی زیارت کرے، ہم علی اکبر کی زیارت کر لیا کرتے تھے، ارے اس کو میں رسول ان ظالم قوم کی بارگاہ میں بھیج رہا ہوں، مجھے نہیں معلوم. مقتل کا جملہ یہ ہے، علی اکبر نے بہت سخت یاد کیا، کئی لوگوں کو واصل جہنم کیا، لیکن تھوڑی دیر بعد علی اکبر پلٹ کے واپس آتے ہیں، ایک سوال کیا بابا کی بارگاہ میں، بابا اگر چند قطع कतरे पानी मिल जाए, अगर चंद कतरे पानी मिल जाए तो मैं ऐसा जात करूंगा, मैं कहूंगा अली अकबर तुम क्यों पलट कर वापस आए हो हुसैन की बारगाह में, मगर तुम्हें अलतज की सदाएं नहीं आ रही। एक बार हुसैन ने कहा बेटा अकबर जाओ, बहुत जल्द तुम्हें तुम्हारे नाना सैराब करेंगे औसे कौसर से। थोड़ी देर नहीं गुजरी थी, एक बार करबला के बन में ये सदा गूंजी, या बता अलैका मिन्नी सलाम, बाबा अली अकबर का सलाम कबूल करे। रिवायत का जुमला ये, हुसैन अली अकबर के जनाजे की तरफ बढ़ना शुरू हुए। एक बार वदा खद्दहू अला खद्दे, हुसैन ने अपने गालों को अली अकबर के गालों पे रखा। मैं कहूंगा खुदा किसी बाप को इस तरह का सख्त मरहला ना गुजारे, लेकिन एक मौका करबला के बंद में ऐसा आया जब ये बाप अपने बेटे को खुदा मिस कर रहा है। मैं कहूंगा अली अकबर उस वक्त कहा थे जब हुसैन जीने सुलझना से जमीन पर तशरीफ ला रहे थे। अरे कोई नहीं था जो हुसैन की खिदमत में आए, अरे हाँ वो जालिम आए, कोई पत्थर लेकर आ रहा था, कोई नेजा लेकर आ रहा था, कोई तीर लेकर आ रहा था, और मेरे हुसैन बारिश हो रही थी, अरे मेरे हुसैन पर पत्थरों की बारिश हो रही थी। इन्ना लिल्लाह व इन्ना इलैहि राजू इज़न बिक़ज़ाइही व तस्लीमन लि अम्रि ला मअबूद सिवाक या अरहमर रहीम। मातम हुसैन।